नमस्कार, उज्यालो रेडियो नेटवर्कको कार्यक्रम श्रुति सम्वेकबाट प्राविधिक साथी संघर्ष विष्टसँगै म अच्युत घिमिरेको स्वागत छ। श्रुति सम्वेकको आजको श्रृंखलामा पनि मैले गम्बु शेर्पाको पुस्तक फर्किएका पाइलाको वाचन लिएर आइपुगेको छु। यसको 9 श्रृंखला गएको साता मैले 279 पृष्ठमा लिएर पूरा गरेको थिएँ। अब यसको वाचन आज 300 पृष्ठदेखि अगाडिको वाचन गर्छु। यो पुस्तक पशी शेर्पा फाउन्डेशनले पशी शेर्पा ट्रस्ट नेपालले बजारमा ल्याएको छ। सन् 2021 अर्थात् 2078 सालमा पहिलो पटक प्रकाशित भएको यो पुस्तक कुल 600 पृष्ठभन्दा बढी पृष्ठहरू यसका रहेका छन् र हामी 300 पृष्ठतिर पुगेका छौं। आज फर्किएका पाइलाको 10 श्रृंखला अब वाचन हुन्छ। लप्सो पूजा भव्य भयो। मैले निकै मान्छेहरू चिन्ने मौका पाएँ। लप्सो पूजापछि कति मान्छेहरू बाक्लै सम्पर्कमा आए। केही पछि हामी बुढाबुढी बहिनीलाई भेट्न लिटिल एन्जेल्स धुलीखेलमा गयौं। जाँदा उनलाई मनपर्ने खानेकुराहरू लिएर गयौं। सुकुटी, पिँडालु, वाइवाई चाउचाउ, खुसेलीको रूपमा श्रीमतीले बहिनीका लागि झोलामा पोको पारेकी थिइन्। भेटेको केही पछि नै इन्डियाको जलपाइगुडीमा बहिनीको पढाइ सर्यो। उनी 8 कक्षामा भर्ना भइन्। सरकारीमा धेरै पढे पनि बोर्डिङमा सानै कक्षामा भर्ना गर्ने चलन थियो। हाम्रो बिहे हुनुभन्दा केही अघि धुलीखेलमा भेटे पनि अब जलपाइगुडी जाँदै थिएन बहिनी। त्यही भएर बिदाबारीका लागि हामी गएका थियौँ। बहिनी भेटेपछि हामी बुढाबुढीले तोरीबारीमा फोटो पनि खिच्यौँ। म यता संस्थामा छु, निकै व्यस्त बनिरहेको छु। द्वन्द एकदमै बढिरहेको छ। यता यति मरे, उति मरे, यति बैङ्क लुटियो, उति मान्छे अपहरणमा परे भनेर रेडियो, टिभी र पत्र पत्रिकामा खबर आउँथ्यो। गाडीहरू जलाइएको, लुटपाट भएको खबर झन्झन बढ्यो। यही समयमा बारबिसेको ठूलो मामा निकै बिरामी पर्नुभयो। लामो उपचार पाएर पनि उहाँ निको हुन सक्नु भएन। कर्फ्यू लागेको अत्यन्तै असहज समयमा मामाको दुःखद निधन भयो। साथीहरूको सहयोगले मामाको शव वीर अस्पतालबाट लगेको थिएँ। उहाँको अन्तिम संस्कारमा जोडिन पाउँदा मामाले मलाई गर्नुभएको सहयोगको थोरै भने ऋण तिरे कि जस्तो त्यति बेला लाग्थ्यो। घरमा छोरा ठूलो भइरहेको छ। लड्दै उठ्दै फेरि पछारिँदै उसको शारीरिक विकास हुँदैछ। म संस्थामा रहँदा बिहान राति केही नभनी काम गर्न थालेको छु। संस्थाका लागि मरि मेटिएको छु। श्रीमती रिसाउँथिन्, खालि बाहिर जान्छ यो बुढा, घरको वास्तै छैन। बेला बेला हाम्रो ठाकठुक परिरहन्थ्यो। उनी संस्था मात्रै आफ्नो काम बिग्रेला भनेर चिन्तित हुन्थिन्। तर म संस्थालाई जति समय दिन्थेँ त्यति नै आफ्नो काममा पनि ध्यान दिन्थेँ। मेरो कमाई राम्रो भइरहेको थियो। मैले ट्रिप पनि राम्रै पाइरहेको थिएँ। आमदानी राम्रो भएपछि अर्को पनि डिब्बा किन्ने निर्णय गरे। कलाकार श्रीकृष्ण श्रेष्ठका दाईको सङ्कटा ट्रान्सपोर्टका दुईवटा डिब्बा किने। 549 र 550 नम्बरका डिब्बासँगै मेरो पुरानो डिब्बा थियो 3481 नम्बरको। म तीनवटा डिब्बाको साहु भएको थिएँ। केही पछि पुरानो डिब्बा मैले जेठी सासूको जेठो छोरा विजयलाई ड्राइभर र खलासीको रूपमा जेठामामाको कान्छो छोरा नुरबुलाई राखेर चलाउन दिएँ। त्यस्तै आफूसँग भएका अरू दुई डिब्बामा एउटा रामेछापका बस्नेत दाईले कुदाउँथे, अर्को म चलाउँथे। म त आफ्नै काममा व्यस्त थिएँ। यस्तैमा एक दिन सुने माइला भाइ कुसाङ जिरीबाट भारी बोकेर ट्रेकिङ ग्रुपमा आउने जाने गर्दो रहेछ। म सुनेपछि यो सुनेर जिरी पुगे। उसलाई भेटेर काठमाडौँ ल्याए, पढाउनका लागि स्कुलमा हाले। अब के गर्छस्? एक दिन सोधे। उसले भन्यो, ल्याङ्ग्वेज पढ्छु, ट्रेकिङमा लगेर सरदार बन्छु। त्यसपछि चुच्चेपाटी गएर बुझे अनि त्यहीँको ल्याङ्ग्वेज सेन्टरमा भाइको नाम लेखाइदिन् श्रीमतीले। भाइको बरालिने बानी बसिसकेको रहेछ। ऊ त ल्याङ्ग्वेज जान्छु भनेर बाहिरै बरालिँदो रहेछ, नपढ्ने नसिक्ने, त्यत्तिकै यताउता घुमेर बस्दो रहेछ। स्टिलको दराजमा पैसा हुन्थ्यो, फाइनेन्सको किस्ताको पैसा थियो। त्यो तिर्ने बेलामा यसो हेरेको त पैसा हराएको थाहा भयो। भाइले कुन बेला चाबी झाप पारेछ अनि सबै रकम झिकेर रमाइलो मेलातिर उडाउँदो रहेछ। राम्ररी बस्नेतलाई पैसा दिने कुरामा मैले भाइलाई कडैसँग केरकार गरेँ। भाइले भन्यो, म ड्राइभर भन्छु। त्यसो भए बस्नेत दाईसँग खलासी सिक भनेर बताएँ। गाडीमा पनि उसले लाइन दिएन, ध्यान दिएर काम गरेन। गाडीमा पनि ऊ मातिएर हिँड्न थाल्यो। बस्नेत दाईलाई पनि टेर्न छोड्यो, ऊ बदमासी गर्न थालेछ। एक दिन बस्नेत दाईले मलाई चाबी दिएर भने म गाडी कुदाउन नसक्ने भए। भाइले धेरै दुःख दिए। भाइको बदमासी खर्र सुनाए। बिहान 8 बजेको थियो होला, ऊ गाडीमा मस्तले सुतिरहेको देखेँ। कुसाङ, मैले चर्केसँग भाइलाई बोलाएर कराएँ। उसको व्यवहारबाट दिक्क भएर रिसले आँखै देखिन, पिट्न खोजेँ। उल्टै भाइले पो मतिर हात फर्काएर कुट्न खोज्यो। त्यतिखेर साह्रै नमजा लाग्यो। त्यसपछि भाइलाई सम्झाएर घरमै राख्न खोजेँ। उसलाई फकाएर सोधेँ, अब के गर्छस्? उसले ल्याङ्ग्वेज पढ्छु भन्यो। खासमा मेरो राम्रो प्रभाव परेको थियो। मेरो नाम लिएर जाँदा मात्रै पनि एउटा गाडी सामान उधारोमा दिने गर्थे। मेरो कामको प्रभाव थियो त्यो। अलिक पछि 550 नम्बरको गाडी बेचेँ, स्थानीय साथीले किने। समितिभित्रमा आफै थिएँ, अर्को चेसिस बुक गरेर क्यूमा राखेको थिएँ। राजनैतिक उत्कर्षपछि देशमा परिवर्तन आयो। आर्मीहरू जतासुकै देखिन्थे, सरकारको आदेश मान्नै पर्थ्यो। रातभरि गाडी कुद्थे, पछि 10 बजेपछि गाडी कुद्न छोड्यो। समितिको कार्यालय पनि सर्यो। स्वयम्बुको ठूलो भर्याङ छेउमा हामीले कार्यालय सार्यौँ। यातायातको अफिस पनि यता भएपछि पार्किङलाई सजिलो भयो। मेरो डेरा पनि यतै सारे। धेरै कुराले यो ठाउँ मलाई उपयुक्त भयो। गोलु काइला दाईको पनि होटेल थियो, पुष्प डेरी नजिकै। हाम्रो कार्यालय सरेसँगै उनले पनि होटेल सारे ठूलो भर्याङमै। ठूलो भर्याङमा ठूलो परिवर्तन आयो। धेरै पसल थपिए, घरहरू बन्न थाले। आर्थिक केन्द्र जस्तै भन्यो ठूलो भर्याङ। गाडीका लागि क्यू बनाउने, ग्यारेज बनाउने काम पनि भयो। ठूलो भर्याङमै हुँदा हाम्रो कार्यकाल पनि सकियो। 3 वर्षको कार्यकालमा निकै राम्रा काम गर्न सकिएको थियो। मेरो 3481 डिब्बा पनि राम्रोसँग चलाएनन्। आफन्तले राम्रैसँग काम गरेनन्। सल्लाहसँग मैले 549 नम्बरको गाडी पनि बेचिदिएँ। गाडी किनबेच भइरहन्थ्यो। समितिभित्र गाडी प्रवेश गराउनु नै महत्त्वपूर्ण कुरा थियो। समितिमा गाडी छिराउन गाह्रो थियो। अझ भुइँचालोपछि त यो क्यू सिस्टमको कामै छैन। गाडी व्यवसायमा हिजो आज बढी समस्या छ। गरेर खाइरहेका छन् त्यो बेग्लै कुरा हो, तर ढुक्कले कमाउने वातावरण बनेको छैन हिजो आज। नयाँ गाडी आयो। गाडी नम्बर थियो 4798। आफूले गर्नुपर्ने पूजा गरेँ। भव्यसँग छेकन राखेर मैले गाडी चटक्क पारेँ। श्रीमतीका नातेदारले काम दिने भनेका थिए, उनीहरूको आशा थियो। मलाई काम आउँछ भने आफ्नो गाडी पनि विशेष सुरक्षित बनाउनुपर्छ भन्ने लाग्यो। आफै गएर गाडी ल्याएँ। नयाँ इन्जिनमा गरुङ्गो बोक्नुपर्छ, तर म खाली आएँ। अघिल्लो दिन गुडेर बिहानको 4 बजे काठमाडौँ पुगेँ। चस्मे टासी, उनका मामा माइजूले मोमोको भाडा लाने रहेछन् खासा। टासी र म एउटै फ्ल्याटमा बस्थ्यौँ। मेरो 2 र उनको 1 कोठा थियो। बिहान 4 बजे उठेर तयारी भयौँ। टासी र तुमुसँगै बस्थे। खासाका अत्यन्तै राम्रो परिवार हुन् टासी र नुमु। म उनीहरूलाई निकै राम्रोसँग चिन्दथेँ। म खासा प्राय गइरहन्थेँ। रमिते भएर खासा बजार पुगिन्थ्यो। एउटा बेग्लै आनन्द आउँथ्यो त्यहाँ पुग्दा। गाडीमा मोमोको भाँडा लोड गरेँ अनि नयाँ गाडीलाई लामाका हातबाट औपचारिक पूजा गर्नुपर्थ्यो। मैले त्यो परम्परा गरिआएको थिएँ। त्यसैले पूजा गर्न बौद्ध गएँ। बौद्धमा एकजना लामो कपाल पालेका लामा थिए। उनले 2 मुसा पालेका थिए। लामाले गरेका कुरा मुसाले बुझ्दथे। अहिले म ती लामालाई चिन्दिन। म सधैँ तिनै लामाका हातबाट पूजा गराउँथेँ। तीप्रति मेरो विशेष श्रद्धा र विश्वास थियो। लामासँग भेट भएन। उनकी श्रीमतीले भनिन्, बेलुकी आउनुहोला, त्यतिखेर भेट हुन्छ। म फर्केँ। 2000 इँटा लोड गरेँ जगातेमा। लोड गरेर बौद्धमै फर्किएँ। तैपनि लामासँग भेट भएन। बिहान स्वयम्भूमा चस्मे टासीले भनेकी थिइन्, मेरो माइजूको भिसा सकिन आँट्यो, चाँडो जानु पर्यो। त्यसो भए म जान्न। मैले पनि भने। चस्मे टासीले साह्रै अनुरोध गरिन्। मन नलागी नलागी म 4 बजीतिर खासा लागे। पूजा नगरी गएकोमा मनमा एक खालको खिन्नता थियो। सूर्य विनायक पुग्दा खरपनमा तरकारी बोकेर आएको एकजना ज्यापुलाई गाडीले झन्डै झन्डै ठक्कर दिएथ्यो। मैले झन्डै मारेको थिएँ उसलाई। मन चिसो भयो। म साँगा चोक पुगेँ। त्यहाँ झन्डै टेम्पोलाई हाने। टेम्पो अनियन्त्रित भएर पल्टियो। गाडी गुडिरहेको छ। मनभरि चिन्ता आउन थाल्यो। ठट्टा गरी गरी गइरहेका छौँ। 0 किलोमा खिर रोटी तरकारी खाजा खायौँ। मैले अर्को गाडी पनि याद देखेँ। नयाँ गाडी बिस्तारै कुदाउनुपर्छ। त्यही भएर मैले यो कुरा ख्याल गरिरहेको छु। खाजा खाएर दोलालघाट पुग्नुभन्दा केही ओरातिर नै मैले उताबाट अत्यन्तै अनियन्त्रित गाडी आफूतिर आइरहेको देखेँ। चरीकोटबाट आएको पहिलो गाडी रहेछ त्यो। गाडी देब्रे दाहिने ठोक्किँदै मोडिँदै ढल्किँदै र ढलपल गर्दै मेरो गाडी छेउतिर आइरहेकै छ। मैले गियर डाउन गरेँ। बच्चा आफ्नो पछाडि राखेँ। साइड अलिक च्यापेर चलाएँ। बस हुन हुनाउँदै आएर मेरो गाडीमा ठोक्कियो। ड्राइभर मर्यो भनेको सुने मैले। एकछिनसम्म होहल्ला भइरह्यो। मान्छेहरू कराएको रोएको र होहल्ला भइरह्यो। म स्टेरिङ माथि परेँ। बेहोस भएछु म पनि। ड्राइभर मर्यो भनेकै हो हल्ला अनि अलिअलि सुने बसको ड्राइभर मर्यो कता कता मेरो चेतनाले अलिअलि सुनिरहेकै छु कल्याङ मल्याङ सुनिरहेकै छु टोयटा कोरोला कारमा काठमाडौँ आउन लागेका रहेछन् राजकुमार पौडेल टासी करु तामाङ अशोक र मेरा साथी हुन् उनी हिन्दी भन्ने गाउँका बासिन्दा हुन् पौडेल म भलिबल खेल्न आउँदा उनको र मेरो परिचय भएको थियो तिनी राजकुमारले मलाई गम्बु गम्बु भनेर हल्लाएछन् मेरा नाकभित्र औँला छिराएछन् म बाँचेको छु कि छैन भनेर परीक्षण गरेछन् टायर खोल्ने लामो फलामी रडले स्टेरिङ ठेलेर मलाई गाडीबाट झिकेछन् अनि आफ्नै गाडीमा हालेछन् मेरो खुट्टाको कुर्कुच्चा देब्रेपट्टि काटिएर नसा जोगिएछ म त सिकिस्तै भए थिएँ मलाई बोकेर राखिएको थियो खुट्टाभरि रगतै रगत थियो सास छोड्दा रगत बग्थ्यो सास तान्दा रगत नचुइने हालतमा थिएँ म सास छोड्दा रगत तिरेर जान्थ्यो पोलिथिनमा रगत थाप्दै मलाई जोगाएर ल्याए बनेपा सकिएपछि मैले चुरोट मागेँ मैले जबरजस्ती मागेको मागेकै गरेछु साँगानेर पुगेपछि मैले फेरि चुरोट मागेँ त्यसपछि म बेहोस भएछु राजकुमारले मलाई बिएनबी अस्पतालमा भर्ना गरेछन् अस्पतालमा मेरो के परीक्षण भयो उपचार भयो मलाई केही पनि थाहा भएन एघार दिनपछि मेरो होस आयो मलाई सुरुको उपचारमा मतलब गरिएन सुरुमा ध्यान दिएर परीक्षण गरिएन पछि मेरो राम्रो उपचार भयो मेरो होस आउँदा म विशेष ठाउँमा थिएँ मैले आँखा खोल्दा म फाइभ स्टार होटलमा छु जस्तो लाग्यो बेला बेला हलुका उठ्ने बस्ने गर्थे जग्गा थिएमा गाडी बनाउँदै गरेको छ भन्ने सुने उताको गाडीले राम्रै हेरविचार गरिरहेको सुनाए बसकै साउले क्षतिपूर्ति दिएर उपचार गरिरहेको सुने अस्पतालभरि फूलका गुच्छै गुच्छा थिए मेरो स्वास्थ्य लाभको कामनासहित शुभकामनाका फूलका गुच्छा थिए मान्छेको तातीले मेरो कक्ष प्राय खाली नै हुँदैन थियो मानिसहरूको सहानुभूति देख्दा अत्यन्तै गर्व पनि लाग्थ्यो स्वयम्भूदेखि श्रीमती आउँथिन् उनको धपेडी देखेर माया लाग्थ्यो कहिले छोरा लिएर आउँथिन् कहिले नलिइकन आउँथिन् चौधौं दिनमा अस्पतालले डिस्चार्ज गर्ने भनेको थियो म पनि मनमनै खुसी भएको थिएँ घर जाने र छोरा भेट्ने भनेर खुसी थिएँ 3.5 लाखको बिल आयो बसका मालिकले त्यो बिल तिर्ने भए म सफासँग नुहाएर घर जाने तयारीमा थिएँ नुहाउनु अघि लुगा फेरेर पानी राख्न खोज्दै थिएँ त्यही बेला टाउको चिलायो यसो औँलाले टाउको कनाएको त 81 दिमाग चक्कर आयो म अत्तालिएँ कान्छी कान्छी भनेर बोलाएँ अनि टाउको छामेको त सिसा भेट्यो टाउकैभरि जताततै सिसा गाडिएको रहेछ म त फेरि बेहोसै भएँ उपचारमा हदै लापरवाही गरेको रहेछ म बेहोस भएपछि फेरि दोहोऱ्याएर उपचार सुरु भयो सिसाहरू झिकेर उपचार गर्दा अरू 7 दिन अस्पताल बस्नु पर्यो 21 दिनपछि बल्ल बल्ल मेरो डिस्चार्ज भयो अस्पतालबाट म घर पुगेँ बैशाखी टेकेर हिँड्नु पर्थ्यो गाडी चलाउन सक्दैनथे मेरो शरीर पुरै कमजोर भएको थियो मैले आफ्ना गाडीहरू ड्राइभरको जिम्मा लगाएँ ठेकापट्टा पनि गुम्यो गाडीबाट पनि भने जस्तो पैसा आउँदैनथ्यो पुरै नोक्सान भयो मलाई चारै दिशाबाट दशा लागेको अनुभव भयो हरेक कामहरू म आफै गर्थेँ कुनै पद्धतिको विकास गरेको थिएन सिस्टम नबसालेपछि काम लथालिङ्ग हुने रहेछ यसरी आफै थला परेपछि अब हात लगाउने र मद्दत गर्ने कोही भएनन् मेरो हरेक कुरा बर्बाद हुँदै गयो 21 दिनपछि घर पुग्दा मेरो सबै क्षेत्र चौपट भएको थियो मैले सबैतिर अँध्यारो देखेँ निराश अनुभव गरेँ मलाई लाग्यो अब गम्बु काम गर्न सक्दैन ऊबाट काम सम्पन्न हुँदैन भनेर कामको च्यानल चरेछ अथवा ड्राइभरहरूले पनि मन लागि गरेछन् सडचालिस 98 नम्बरको डिब्बा चलाएका थिए 34-81 डिब्बा चलाए थिए विजयले बस्नेतले पनि कमाए भतिज विजयले कमाएर पनि दिएन मैले यतिखेर यसो घर सल्लाह गरेँ केही दिन गाउँघरतिर गएर आराम पनि गर्ने श्रीमतीको नागरिकता पनि बनाउने उनलाई आफ्नो गाउँठाउँ देखाउने आखिर आराम गरेर घरमै बस्नुपर्दा त्यो काम सकौँ जस्तो लाग्यो श्रीमती पनि सहमत भइन् म आर्थिक रूपले पुरै ओह्रालो लागे मेरो आमदानीका स्रोतहरू सुके मेरो कमाई खाने गाडीहरूबाट मैले कमाउन सकिनँ ठेक्कापट्टामा आफै जाने गर्नाले मेरो त्यो पाटो पनि हरायो अघिअघि मेरो प्रगतिमा वाह भन्नेहरू अब छ्याछ्या भन्न थाले मेरो प्रशंसा गर्नेहरू दुःखमा हाँसो र गिल्ला गर्न थाले मेरो आर्थिक प्रगतिमा रमाउनेहरू अहिले उल्ली बिल्ली गरेर कुरा काटिरहेका थिए म त थला परेर घरमै हुन्थेँ श्रीमतीले समाजको यो दोधारी चरित्र नजिकैबाट सुनेकी रहेछन् म समितिबाट पनि निस्केको थिएँ हरेक कुराबाट कमजोर हुँदै थिएँ म ♪ गाउँ जाने भएपछि सरसामानहरू किनियो। छोरा तीन वर्षको भएको थियो, दुध छोडिसकेको थियो। अनि ठुली मामाको घर खोर्सानी बारीमा लगेर छोरालाई छोडे। काइला बुबा लामा सामदेनसँग पनि गाउँ जाने कुरा भयो। मैले वैशाखी टेकेर जाने निर्णय गरेँ। कतिले डोकामा बोकिएर जानु डोकामा भनिन्थे, तर मैले मानिनँ। एक त उकालो ओह्रालोमा डोकाको भर हुँदैन थियो, अर्को कुरा त्यसरी जाँदा मलाई झन् कष्ट हुन्थ्यो, मात्र हिँड्न नपर्ने समस्या थियो। श्रीमतीको गनगन अर्कै थियो, सुनि मात्र रहे, प्रतिक्रिया कम दिए। छोरालाई गाउँ नै लैजाउँ भन्ने उनको कुरा उत्तिको व्यवहारिक थिएन। जिरीसम्म बस चढेर गयौँ। लेकाली लजमा बस्यौँ। जिरीमा माइला बुबा र माइली आमासँग भेटघाट भयो। लिङ्कन बजारमा धेरैले म आएको छु भनेर भेट्न आए। बजारभरि मेरो चर्चा निकै भएछ, म कति चर्चित भएको रहेछु त्यहाँ आएका साथी शुभेच्छुक र आफन्तहरूको खोजाइले बताउँथ्यो। साथीहरू पनि मलाई चासो दिएर भेट्न आए। मलाई पढाउने सरहरू पनि आउनुभयो, नवराज सर आउनुभएको थियो। मैले पनि आफ्ना साथीहरूबारे चासो लिएर सोधखोज गरेँ। धेरै हिडुल गर्न सक्दिनँ थिएँ। जाङमाली दावा चाहिँ कुलतमा फँसेर बिग्रेको दुःखद खबर देखेँ। दुःख लाग्यो। धेरैभन्दा धेरैजनासँग भेट्न पाएर म खुसी पनि पाएँ। जिरी लिङ्कन बजारका पुराना कुरा साथीहरूसँग भेट्दा म सम्झिन्थेँ, तर राजुलाई भेट्न फेरि पनि पाइनँ। एक दिन पुरी बसेर हामी अर्को दिन गाउँतिर लाग्यौँ। दुई भारी सामान किने, कपडा, खानेकुरा, उपहार किनेर मिलाउँदा मिलाउँदै समय गयो। अर्को दिन बिहान हामी बाटो लाग्यौँ। भरियाहरू भारी बोकेर गइरहेका छन्। भरियाको छोराले भरियालाई भारी बोकायो भन्ने मनमा लागिरहेको छ। भरियाहरू अघिअघि छन्। श्रीमती र म सँगसँगै बिस्तारै गइरहेछौँ। लिङ्कन बजारबाट बाटो लाग्दा पुरानो कोठा हुँदै हामी ओह्राली झरेका छौँ। मेरो मन गरुङ्गो हुँदै गयो। यो त्यही ठाउँ हो जहाँबाट आमा गएपछि फेरि कहिल्यै आउनु भएन। आमाको छाया यतै कतै छ कि भन्ने भावना पनि आइरहन्थ्यो। म पुरानो कोठा नागेर अघि बढ्दा पुराना पुराना कुराहरू एक एक गरी सम्झिरहेको छु। घरि भाइहरूसँग झगडा गरेको, घरि आमाले गाली गर्दै लखेटेको, घरि साथीहरूसँग लुकामारी खेलेको, घरि पौडी खेलेका दिनहरू, गीत गाएर अबिर लगाई बजारमा बधाई पाएका दृश्यहरू पनि सम्झिरहेको छु। बिस्तारै हिँड्दैछु, घर पाखा बगरहरू देखिन्छन्। श्रीमतीलाई चिनाइरहेको छु। उनलाई आफू पहिला बसेको कोठा, पढेको स्कुल, पालुङ सिमसाग टिपेका बगर, हेलिप्याड देखाउँदै गरिरहेको छु। देब्रे खुट्टा झुन्डाएर हिँडेको छु। वैशाखी टेकेर हिँड्न साह्रै गाह्रो भएको छ। श्रीमती काइला बुबा र म छौँ। भरियाहरू अघिअघि आफ्नै तालमा छन्। म त एक दुई पाइला हिँड्छु, फेरि रोकिन्छु। रोकिएर श्रीमतीलाई गाउँघर वन चौर देखाउँछु। उनी सुन्छिन् मात्र, धेरै सोध्ने उनको रहर देखिन्न। मेरो पीडा देखेर पनि होला। साथीहरू सम्झिरहेको छु, उनीहरूसँग खेलेको, कुदेको, झगडा गरेको। बाटामा कति चिनेका मानिसहरू भेटिन्थे। के भो, कसरी भो, कतिलाई भयो भनेर सोध्थे। मैले गाडी एक्सिडेन्ट भएको सुनाएँ। सबैबाट सान्त्वना पाएँ। पाँचजना छौँ हामी, दुई भरिया, काइला बुबा र हामी बुढाबुढी। मेकचन डाँडामा पुगेर कफी खायौँ। काइला बुबा ठूलो लामा भएकाले बौद्ध धर्मबारे उहाँले धेरै ज्ञान, शिक्षा र उपदेशहरू बताउँदै जानुभयो। उहाँ धर्मबारे असाध्यै राम्रा, गहकिला, सुन्नै पर्ने शिक्षाहरू दिइरहनु भएको छ। बिस्तारै बिस्तारै हामी गइरहेका छौँ। म यहाँका हरेक रुख, बुट्यान, ढुङ्गा र उकाली ओह्रालीबारे जानकारी राख्छु। यसपटक हामी ठोसेको उकालोमा बास बस्यौँ। हिँड्नै सकिन, कुम सुन्नियो, वैशाखीले गर्दा गति पनि बढाउन सकिन। बेलुकी बास बसेको होटलवालाले लोकल कुखुरा पकाएछन्। तागत आउँछ, खानु खानु भनी थपी थपी खुवाए। भोलिपल्ट हामी बिहानै हिँड्यौँ। अघिल्लो दिनभन्दा अलिक हिँड्न सकेँ। बाटैभरि परिवारका कुरा, ज्ञानका कुरा, दुःख सुखका कुरा गर्दै हामी गयौँ। आज फेरि नयाँ संसार जोडेर गाउँ आइरहेको छु। मनमा अनेक कुरा आइरहेका छन्। कति बाटा बाटामा ढुङ्गा ओडाएर रुख भेटिन्थे। म तीसँग जोडिएका हरेक कथाहरू सम्झी सम्झी हिँडिरहेको थिएँ। मेरो हिँडाइ साह्रै विस्तार छ, चाँडो चाँडो हिँड्न सक्दिनँ। मान्छेसँग बोकाएर जाने कि, सल्लाह पनि दिन्थे, तर मैले मानिनँ। एकातिर मान्छेसँग बोकाएर जान लाज लाग्यो, अर्कोतिर मान्छेसँग वा ढोकामा बोकिएर जानु भनेको डरलाग्दो हुन्थ्यो। त्यस्तो असजिलो काम गर्न झन् मन लागेन। हामी बल्ल तल्ल दिउँसो थालगा नागी पुग्यौँ। उही पुरानै सोल्टिनीकोमा पुगेर थकाइ माऱ्यौँ। बाटाभरि देउरालीमा पाती चढाउँदै गएका थियौँ। देउराली भाग्दै परिवार, आफन्त र सन्तानको सुख शान्तिको कामना गर्दै थियौँ। थाल नागीको ओह्रालो झरेर बिसाएपछि खाना खायौँ। त्यसपछि फेरि बाटो लाग्यौँ। पारिपट्टि मैले खानीतिर देखाएर भनेको थिएँ हाम्रा पिता पुर्खाले यहीँबाट बसाइँ सरेर गएको कुरा। खानी पनि श्रीमतीले सरेर हेरिन्। हाम्रा पुर्खाहरूको थलो, सानो केटाकेटी भएको भए म रुन्थेँ होला। त्यति धेरै अप्ठ्यारो भयो त्यो। वैशाखीले काँध दुखाएको थियो, काखीमा घाउ भइरहेको थियो, पिल्चेर डल्लो आएको थियो। हामी लिखु पुग्यौँ। यो ठाउँमा एकछिन रोकिएर पुराना कुराहरू फेरि सम्झे। बीचमा बास बस्ने ठाउँ थिएन, त्यही भएर मैले चाँडो हिँड्नुपर्ने हुन्थ्यो। हामी त्यो दिन माझ गाउँमा बास बस्न पुग्यौँ। नितबुबा पर्ने नातेदारको घर थियो सुनवार गाउँमा, त्यहीँ रात कटायौँ। त्यहाँ निकै आतिथ्य र सत्कार पनि पायौँ। अरूहरूले मेरो बारेमा निकै सोधखोज गरे। काइला बुबाले चिनाउनु भयो, कान्छो भाइको यो जेठो छोरा। कतिले मलाई चिनेका रहेछन्, कतिले नाम सुनेको तर आज देख्न पाइयो भनेका थिए। तीन दिनमा सकि नसकी म घर पुग्ने भएँ। भाइ बहिनीसँग खेलेका, आमासँग झगडा गरेका, साथीहरूसँग गोठालो गएको कुरा पनि याद आइरहेको छ। घर कस्तो बन्यो होला, छटपटी छ त्यसै मनभरि। म हामी पुगेपछि सानीमाको व्यवहार कस्तो हुन्छ होला, बुहारीलाई कस्तो सोच्नुहुन्छ होला, म मनमा कुरा खेलाइरहेको छु। श्रीमतीले पनि घरबारे बुबा आमाबारे कस्तो सोच्दै होलिन् अड्कलबाजी लगाउँछु। बेलुकाको चार बजीतिर घर छेउमा पुग्यौँ। हामी पुगेको खबर घरमा पुगेको रहेछ। घरमा चुलो बालेर धुवाँ आएको देखियो। नासिफाखा भएर गयौँ। ठुली फुपूको घर त्यतै छ, नजिकै चौतारो पनि छ। त्यहाँ चिया नखाइजान पाइएन। फुपूसँग भेटघाट गरेर चियामा एक घन्टा जति बोल्यौँ। चिया र गफगाफपछि हामी घर पुग्यौँ। पासाङ भाइ अत्यन्तै खुसी भयो। भाइ खुसी भएर दाउरा ल्याउने आगो बाल्ने गर्थ्यो। ऊ हामीलाई देखेर लाज मानिरहेको लाग्थ्यो। मैले बा आमालाई ढोगेँ। सन्चो बिसन्चो सोधपुछ भयो। घर हेर्ने इच्छा थियो सर र हेरे पनि। बुबाले राम्रै बनाउनु भएछ। घर भर्खरै बनाएकाले होला काठको मिठो बासना आइरहेको थियो। खम्बा झ्याल दलिन भर्याङमा नयाँ काठको चमक देखिन्थ्यो। छेउसुम बनाइएको थिएन। भित्तामा देउता राख्ने खोपालाई छेउसुम भनिन्छ, त्यो बनाउन बाँकी रहेको बुबाले बताउनु भयो। हामी आठ नौ दिन घरमा बस्यौँ। आफन्तकोमा जाने भेटघाट गर्ने क्रम पनि भइरह्यो। कतिकोमा हामी गयौँ, कतिले हामीलाई घरमै डाके, अनि कति हामीलाई भेट्न आए। गाउँका मान्छेहरू मलाई भेटेर खुसी प्रकट गर्थे। यो त मरिसकेको थियो नि, बाँदरको हड्डीको सुप खुवाएर बचाएको, ठुली आमाले पुरानो कुरा सम्झेर भन्नुभयो। यो कुरा सुनेपछि श्रीमती मलाई गिजाउँदै थिइन्, बाँदरको सुप खाने मान्छे। गाउँका धेरै आफन्तसँग भेटघाट गरेर श्रीमती निकै खुसी भइन्। म पनि आत्मबल पारेर रमाएँ। हामी अब सदरमुकाम जान हतारियौँ। सदरमुकाममा काम सकेर चाँडो काठमाडौँ फर्कनुपर्ने थियो। छोरा पनि निस्सासियो होला, उसलाई यति लामो समयसम्म हामीले कहिले छोडेका थिएनौँ। मेरो काम पनि सबै लथालिङ्ग भएको थियो, त्यसलाई सम्हाल्नुपर्ने थियो। ठेक्कापट्टा डिब्बा सबैतिर ठप्प थियो, त्यसलाई सुधार गर्नुपर्ने थियो। लामो समय यता बस्दा उता पो के भयो होला भनेर श्रीमतीको पनि छटपटी सुन्न थालेँ। म त शरीरले बिरामी नै थिएँ, अब काठमाडौँको व्यवहार सम्झेर पनि छटपट गर्न थालेँ। कार्यक्रम श्रुति सम्वेगमा अहिले तपाईँले सुन्नुभएको वाचन गम्बु शेर्पाको आत्मकथा फर्किएका पाइलाको वाचन हो। यसको बाँकी अंश लिएर केही बेरमा फेरि आउँछु। उज्यालो सुन्दै गर्नुहोला।
सीधा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क।
कार्यक्रम श्रुति सम्वेकमा तपाईँलाई फेरि स्वागत छ। श्रुति सम्वेक तपाईँ उज्यालो रेडियो नेटवर्क सँगै देशभरिका विभिन्न रेडियो स्टेशनबाट एकैसाथ सुनिरहनु भएको छ। उज्यालो अनलाइन .com पनि यो कार्यक्रम संसारभर यति बेला प्रसारण भइरहेको छ। श्रुति सम्वेगमा हामी गम्बु शेर्पाको आत्मकथा फर्किएका पाइलाको वाचन सुनिरहेका छौं। अब यसको बाँकी अंश वाचन सुनौ। आठ नौ दिन बसेपछि सदरमुकाम जाने पक्का पक्की भयो। हामी ओखलढुङ्गा जाने बेला साइली दिदीका श्रीमान बिरामी हुनुभएको सुन्यौँ। उहाँ उपचार नगरी बस्नुभएको खबर पायौँ। उहाँलाई सब्रु अस्पतालमा उपचार गर्न सँगै जाउँ भने म सदरमुकाम जाँदा सँगै लिएर गएँ। अस्ति गाउँ आउँदा जस्तो भारी पनि थिएन, हल्का फुल्का थियौँ। भाइ पासाङलाई लिएर जाने मन भयो, ऊ पनि जान एकदमै तयार थियो। म लामा पढ्छु, उसले भन्यो। त्यसपछि श्रीमतीसँग सल्लाह गरी हामीले भाइ पासाङलाई लिएर आयौँ। हाते कट्न हाम्रो घरबाट 45 मिनट लाग्थ्यो, तर त्यो दिन हामीलाई 4 घन्टा लाग्यो। बाटो कटाउन भाइ पासाङ, छोटी बाबु भिनाजु, श्रीमती र म अनेक कुरा गर्दै गइरहेका छौँ। बाटाघाटामा गाउँलेहरू चिया खाएर जानु भन्थे, तर निकै टाढा जानुपर्ने भएकाले हामी घर घर पसेनौँ। गफ गर्दै हिँडेका छौँ। कति घर बाटो जङ्गल डाँडा खोला र वीरहरूका सूचना र जानकारी म दिइरहेको छु। घर रुखपात गोरेटा नाग्दैछौँ। मामा घर बन्चेमै भएकाले सबैसँग भेटघाट गरेर जाने हामीले मन बनायौँ। जेठा मामासँग भेट भयो, त्यो रात हामी त्यहीँ बस्नुपर्ने भयो। मामाले एक रात नबसि जानै दिनु भएन। भोलिपल्ट पनि बस्नु भनेर निकै कर गर्नुभयो, तर हामी मानेनौँ। अर्को दिन बिहानको चिया खाजा खाएर बाटो लाग्यौँ। बाटोमा पर्ने थारे स्कुल कट्यौँ। त्यसपछि ओह्रालो झरेर सोला खर्कमुनि बास बसेका थियौँ। यो बाटोसम्म 1.5 घन्टाको थियो, तर मलाई त पुरै एक दिन नै लाग्यो। बाटोभरि गफ गर्दै जाँदा साइला भिनाजुसँग म नजिकेँ। उहाँसँग ट्रेकिङ आउने जाने क्रममा लाजिमपाटमा पनि भेट भइहाल्थ्यो। भिनाजुसँग म र श्रीमती दुवै मजाले गफ गर्दै गइरहेका छौँ। बाटोमा हाम्रो बारे निकै चासो धेरैले लिए। भाइ पासाङ पनि लैजाँदा धन धेरै कमाएको चर्चा गाउँभरि भइरहेको रहेछ। हामीलाई बाटोमा रोक्दै सोद्धै गरिरहन्थे, कसको छोरा नाति भनेर चासो गर्थे। फेदे अन्तरेको कान्छोको जेठो छोरा म, मेरो उत्तर यही हुन्थ्यो। बाटोभरि धेरै पटक सोधे गाउँले। गोरेटो भएर हामी सदरमुकाम लागेको हुनाले गाउँहरू भेटिन्थे। कतिले आँगनबाट उभिएर सोध्थे, कति बाटैमा आएर सोध्थे, कतै घरैबाट पनि सोध्ने गर्थे, कतै घाँस कटिरहेका ठाउँबाट पनि हामीलाई सोध्थे। बाजेको नाम सुन्ने बित्तिकै सबैले उहाँको गुणगान गर्थे। बाजेलाई धेरैले आदरपूर्वक सम्मान गरेको हामीले बाटैभरि सुन्यौँ। बाजे त प्रसिद्ध रहेछन् त, श्रीमतीले भनिन् मलाई। त्यस्ता परोपकारी, समाज सुधारक र धार्मिक संस्कार भएको बाजेको नाति भएकोमा मलाई निकै गर्व थियो। हामी 2 दिनमा ओखलढुङ्गा पुग्यौँ। बैशाखी टेक्दै टेक्दै सदरमुकाम पुगेँ। 2 वटा जति होटलमा बुझेपछि एउटामा झोला बिसायौँ हामीले। अर्को दिन सब्रु अस्पतालमा लगेर भिनाजुको उपचार राम्रोसँग गराएँ। भिनाजुको परीक्षण गर्दा टिबी रोग लागेको पत्ता भयो। त्यसका लागि ओखती राम्रोसँग खान सल्लाह दिई किनी पठाएँ। जाँड रक्सी रोक्नलाई पनि सम्झाएँ। भिनाजुलाई चुरोट पनि छोड्नु भनेर राम्रोसँग अर्थाएँ। भिनाजुलाई केही रकम खल्तीमा हालिदिएँ अनि बिदा गरेँ। श्रीमतीले भिनाजुलाई बिदा गर्दा केही रकम हालिदिइन्। भिनाजु पनि खुसी भएर जानुभयो। बाटामा महेश कर्माचासँग भेट भयो। उहाँसँग चिन जाँदी हुँदा बन्छे दानेका बाजेको मित हुनुहुँदो रहेछ उहाँ। म मित नाति परे उहाँको। उहाँले म सहयोग गर्छु भन्नुभयो, तर उहाँलाई दुःख दिन मन लागेन। उहाँले अरू मान्छे खटाएर भए पनि सहयोग गर्न खोज्नुभयो, तर मैले मित बाजेलाई दुःख दिन चाहिन। उहाँ जिल्ला सभापति हुनुहुँदो रहेछ त्यो बेला, तर उहाँले मान्नु भएन। राति घोडा खोजेर पठाउनु भयो, म त्यसमै चढेर होटल फर्किएँ। घोडा चढ्दा साह्रै लाज अप्ठ्यारो लाग्यो मलाई। गाउँका सम्पन्न व्यक्तिहरूले सदरमुकाममै बोर्डस राखी आफ्ना बालबच्चा पढाउँदा रहेछन्। बिस्तारै शिक्षाको त्यो चेतना बढेको देखेँ। एक हातेको नातिहरू भेटिए, शक्ति पनि भेटिए। शक्ति र उसका भाइ त्यहीँ बसेर पढ्दा रहेछन्। अरू अरू घरमा पनि मैले गाउँका मान्छे छन् भन्ने सुने। अर्को दिन बिहानै हामी नागरिकता बनाउन जिल्ला प्रशासन कार्यालय गयौँ। कर्मचारीले सबै सोधखोज गरे। श्रीमतीको नागरिकता बनाउन निकै गाह्रो हुने देखियो। नेपाली होइन तिब्बती रहेछन् भनेर मेरो श्रीमतीको नागरिकता बनाउन निकै आनाकानी गरे कर्मचारीले। मैले सबै कुरा बताएँ, तैपनि कर्मचारीले आलटाल गरेर हामीलाई मानसिक रूपमा निकै तनावमा पारे। उनीहरूले नागरिकता बनाउन मिल्दैन जस्तो कुरा घुमाई घुमाई बताए। अनि केही बेरपछि भने मेरो सिडियो साथी छन्, म बुझ्छु। सिडियोको फोन नम्बर दिएँ। म बाहिर गएर बसेँ। ढोका बाहिर एकजना मान्छे आएर बिस्तारै कुरा गर्यो। उसले थोरै घुस खान खोज्यो। नागरिकता बनाएको यति र पासपोर्ट बनाएको यति रकम लाग्छ। उसले घुसको दर रेट सुनायो। सामान लिने जस्तो पो रहेछ आफ्नै देशको नागरिकता र पासपोर्ट बनाउँदाको मूल्य। श्रीमतीको बन्छ भने म पनि बनाउँछु भन्ने सोचेँ। अनि 3,000 दिएर पठाएँ। चिया खाजा खाएर बस्यौँ। त्यही दिन बेलुकी 4 बजे हामी दुवै बुढाबुढीको पासपोर्ट पनि आयो, श्रीमतीको नागरिकता पनि आयो। त्यही दिन बेलुकी जहाजको टिकट काट्यौँ। अर्को दिन बिहानै हामी रुम्जाटारतिर लाग्यौँ। ओखलढुङ्गा बजार उत्तर दक्षिण फैलिएको छ। पूर्वपट्टि फाँटमा फैलिएर बसेको छ रुम्जाटार। रातो माटो र सल्लाहगारीले घेरिएको रुम्जाटार निकै प्रख्यात छ। गुरुङ बस्तीको आफ्नै पाराको संस्कृति र जीवनशैली छ यहाँ। क्याम्पस बजार र अनेक रमाइला घरहरूले रुम्जाटार अत्यन्तै रमणीय ठाउँ लाग्यो। यो ठाउँमा म पहिलोचोटि पुगेको थिएँ। त्यसो त कवि सिद्धिचरण श्रेष्ठ, राष्ट्रगानका लेखक व्याकुल माइलाको जन्मथलो पनि ओखलढुङ्गा हो। त्यसै गरी छागल गुरुङ, मेलवा देवी गुरुङ, सन्त ज्ञानी र दिलदासको योगदान र सेवा पनि रुम्जाटारले पाएको छ। अनेक प्रकारका वनस्पति अठुट रूपमा बगिरहने पहाड़ी खोला र स्वच्छ वातावरणले गर्दा साह्रै सुन्दर लाग्यो रुम्जाटार। प्लेन छुट्ला भन्ने पीर परिरहन्थ्यो। सुन्तला र जुनारले पूरी ढाकिएको अत्यन्तै रमाइलो ठाउँ थियो रुम्जाटार। अन्यत्र अल्मलिनुभन्दा विमानस्थलमै पुगेर बस्दा ठिक हुने सोचेर हामी रुम्जाटार विमानस्थलमै गयौं। खाना खाएर जहाजको पर्खाईमा थियौं। दिउँसो जहाज आयो। उपत्यका जस्तो छ रुम्जाटार। वरिपरि डाँडाहरूले घेरिएको, बीचमा अत्यन्तै फराकिलो फाँट छ। जहाज आउने हुँदा स्वयं गरेर आवाज यो उपत्यकाभरि फैलिँदो रहेछ। आवाजसँगै आवाजको प्रवाह हुनुपर्छ। त्यो तारा एयर आएर रोकिएपछि हामी काठमाडौँ उड्ने तयारीमा लाग्यौं। मैले भाइपासाङतिर हेरेर भाग्यमानी भएको सम्झे। म रुँदै भकभक्कै डराउँदै भागी भागी काठमाडौँ गएको थिएँ। भाइ जहाज चढेर मसँग ज्यादै प्रेम आत्मीयता र सुरक्षितसँग गइरहेथ्यो काठमाडौँ। भाइका हातखुट्टा मैलाको खातले कालै भएथे। मसँग जाने भनेकाले 8-10 दिन ढुङ्गाले घोटी घोटी यत्तिका राम्रा भएका थिए। म बेला बेला उसका हातकोडा हेर्दै आफ्ना केही वर्ष अघिको अवस्था सम्झिरहेको थिएँ। जहाज उड्यो। भाइ पासाङ र श्रीमती पहिलोचोटि जहाज चढेका थिए। म त बिरगन जाँदा धेरै पटक सिमरासँग उडेको थिएँ। काठमाडौँ पुगेर सरासर हामी डेरामा गयौँ। अर्कै संसारबाट हामी गन्जागोल होहल्ला कुदाकुद र भिडभाडको संसारमा आइपुगेका थियौँ। तीन खुट्टे भएर गाउँ पुग्न सकेकोमा मन निकै आनन्दित थियो। डेरामा पुग्दा छोराको सम्झना आयो। खुर्सानीबारीमा खबर गरेर हामी काठमाडौँ आइपुगेको सूचना दियौँ। छोराको हालखबर बुझे। जेठान ठिन्लेलाई छोरा ल्याइदिन अनुरोध गरे। घर छोडेको धेरै समय भएको थियो। श्रीमती सरसफाईतिर लागिन्। आफ्नो देवर पासाङलाई नुहाई धुवाई गरिदिन्। यतिखेर 11 बजेको थियो। म यताउता फोन गरी व्यवसाय डिब्बा ठेक्कापट्टबारे बुझ्न थालेँ। वास्तवमा गाउँबाट आएपछि मानसिक रूपमा निकै बलियो हुँदै गइरहेको थिएँ। झन्डै 3 महिनादेखि म कमाई दमाई सबै गुमाएर बसेको थिएँ। ठेक्कापट्टा सबै ठप्प थियो। लगानी गरेको रुपियाँ फसेको थियो। गाडी ठक्कर खाएर थन्केको थियो। लिन कतैबाट सकेको थिएन। दिनेहरू पनि पर पर भएका थिए। लिनेहरू मात्रै नजिक नजिक आएर रातो दिन फोन गर्न थाले। काठमाडौँ आएपछि खुट्टाको घाउ सरसफाई गरे। 12-14 दिनपछि घाउ सफा गरेपछि काम गर्न सक्छु कि भन्ने आँट आयो मलाई। देब्रे खुट्टाको औँलाको टुप्पाले क्लच थिचेर गियर चेन्ज गरी आफै गाडी कुदाउन सकिन्छ कि भन्ने सोचे। मेरो आर्थिक अवस्था सबै लथालिङ्ग भइसकेको थियो। सबैतिरबाट म चौपट भएको थिएँ। गाडीमा चामल डुवानी गरेको थिएँ। ती गाडीका साउले पैसा माग्न थाले। त्यस्तै इँटा बालुवा ढुङ्गा रोडाको रकम लिन आउन थाले। आउने बाटो कतै थिएन। दिनुपर्ने मात्रै थियो। लिनेहरू फोन गरेको गरै गर्न थाले। पैसा दिनेहरू फोन उठाउँदैनथे। समस्या आएपछि त्योसँग लड्नै पर्थ्यो। भागेर जान कतै मिल्दैनथ्यो। श्रीमती चस्मे टाँसी छोरा लिएर चौतारातिर घुम्न जाने भए। अम्बर मगरको टोयटा कोरोला गाडी थियो। चौतारा घुमेर फर्कँदा गाडी दुर्घटना भएछ। मैले छोराको सम्झना धेरै गरेँ। भाग्यवश छोरा र श्रीमती दुवै बाँचे। वास्तवमा त्यो ठूलो दुर्घटना थियो। टासीले गाडी सेक्न खोज्दा गाडी ठोकिएको रहेछ। टासीले निकै रकम तिरिन्। मैले श्रीमती र छोरा बाँचेकोमा ठूलो दशा टरेको ठाने। केही समयपछि फेरि अर्को नराम्रो खबर सुने। मेरो 34-81 नम्बरको डिब्बा प्रहरीले समातेर राखेको खबर आयो। डिब्बामा अवैध सामान हालेर काठमाडौँ आउन लाग्दा प्रहरीको कब्जामा परेको सुने। कुरा बुझ्न म गएँ। राम्ररी बुझ्दा मेरा ड्राइभर र खलासीको कुनै गल्ती थिएन। सामान ल्याउनेले आधा गाडीको भन्सार तिरेछन्, आधाको तिरेनछन्। यो कुराको सुराकी डिएसपीले गरेका रहेछन्। डिएसपीले 3 नम्बरको गाडी समात्नु भनेर खबर गरेछन्। त्यसरी मेरो गाडी समातिएको थियो। 5 खालमा मेरो गाडी समातेर राखिएको थियो। त्यहाँ पुगेर असहको कार्यकक्षमा छिरेर सबै कुरा बुझे। डिएसपीको कमान्डमा गाडी समातिएको, हामी केही गर्न सक्दैनौँ, यस्तो जानकारी पाएँ। गाडी मान्छे सबै धुलीखेल लैजाने सुरसार हुँदै रहेछ। एकजना हवलदार 2 सिपाही राखेर मेरा ड्राइभरले गाडी हाँकेर धुलीखेल ल्याए। मेरो गाडी समातेको अरू ड्राइभरहरूले बेसरी हल्ला फैलाए। अर्कै सामान बोकेको प्रहरीको कब्जामा परेको भनेर झन्झन थपेर व्यापक रूपमा हल्ली खल्ली गरे। बालाजु डल्लु तातो पानी स्वयम्भू सबैतिर बढाइ चढाइ कुरा फैलाए। मेरो बदनाम सकेसम्म कसरी गर्ने भनेर धेरैजना लागि परे। छेकन सामान लैजानेहरूले नराम्रो हल्ला गर्न लागि परे। छेकन जो जो लैजान पाउँदैन थिए तिनीहरू पनि मसँग रिस फेर्न, अनावश्यक हल्ला गर्न कम्मर कसेर लागे। दुर्घटना, ऋण, आपत सबै कुराले घेरेर मेरो परीक्षा लिइरहेको थियो। ड्राइभर खलासी थुनामा छन्। म धुलीखेल पुगेँ तर डिएसपीसँग भेट भएन। राजस्व अनुसन्धान विभागले आएर हेरेपछि मात्र गाडीको सिल खोल्न मिल्छ भन्ने जानकारी पाएँ। सामान मगाउने सौभ्य पत्ता छन्। उनी सम्पर्कमा नआएपछि अरू प्रक्रिया बढाउन झन् गाह्रो भयो। हरेक ठाउँमा मै जानुपर्ने भयो। दुई दिनपछि राजस्वका कर्मचारीहरू पुगे। सामान जाँच गर्दा टाइगर ब्याट्री रहेछ। 500 बक्साको बिल थियो। सबैको रोबरमा भित्र पनि हेऱ्यो। साउ अझै सम्पर्कमा आएनन्। मलाई पनि शंका भयो। भित्रपट्टि 80 थान कर्डलेस फोनको बक्सा रहेछ। त्यो बेलामा माओवादी द्वन्द निकै चर्केको थियो। दुवैतर्फको ठूलो भिडन्त ठाउँ ठाउँमा हुन्थ्यो। त्यस्तो भयावह समयमा कर्डलेस गाडीमा भेट्नु भनेको ठूलो हल्ला हुने नै भयो। त्यसपछि त मेरो गाडीलाई सरकारले सिज गर्ने प्रक्रिया हाल्यो। अब थप चासो भयो सबैतिरबाट। दुई नम्बर एयरपोर्टमा गाडी ल्याइयो। ड्राइभर खलासी ल्याएर गौशालामा थुनियो। रेडियो टेलिभिजन एफएमहरू फुकेको फुकै गर्न थाले। 71 करोड हिनामिना। माओवादीले प्रयोग नगरून् भनेर कर्डलेसको मूल्य निकै महँगोसँग राखिएको थियो। सरकारद्वारा त्यसरी प्रयोग गरे बापत एउटाको मूल्य 1 करोड तिर्ने कि जेल जाने भन्ने कडा नियम बसाइएको रहेछ। खासमा त्यो कर्डलेसको मूल्य 8,000 पर्थ्यो। 1 करोडको हिसाबले 71 वटा कर्डलेसको मूल्य 71 करोड भयो। त्यही अर्चनालाई विषय बनाएर सञ्चारकर्मीले 71 करोडको घोटाला भनेर लेखिरहे, फुकिरहे, हल्ला गरिरहे। सामान मगाउने साउ सम्पर्कमै आएनन्। गाडीका खलासी र ड्राइभर थुनिएकाले छिटो निकाल भनेर मलाई चौतर्फी रूपमा दबाव आइरहेथ्यो। अनेक नचाहिने कुराहरू पत्र पत्रिकामा लेखिन थाले। त्रिभुवन विमानस्थल भन्सारकी प्रमुख हुनुहुन्थ्यो सावित्री राज भण्डारी। उहाँले धरोटी नराखी छोड्न नमिल्ने बताउनुभयो। 50 लाख धरोटी राखेर रा ड्राइभर खलासी मैले निकालेँ। यो कर्डलेस लफडाले म झन् चुर्लुम्मै डुबेँ। त्यसपछि 4798 नम्बरको गाडी बेचे। उता सिज गरिएको 3481 नम्बरको गाडी लिलाम हुने डर झन्झन बढेर गएको छ। सबैतिर ऋणै ऋणले पुरिएको छु। श्रीमतीको सुन घडी सबै बेचे। म पुरै आर्थिक नोक्सानीमा परे। कमाउने भन्दा गुमाउने क्रम भयो। मलाई त लाइने दशा लाग्यो। एकपछि अर्को दशाले घेरिरह्यो। एकपछि अर्को आर्थिक क्षति भएको भए गर्यो। म निराश हुन थालेँ। श्रीमती र बच्चा झन्डै गए थिए। आफू पनि ठूलो दुर्घटनामा परे। यता भाइ कुसाङ लाइन नलिएर हैरान पारिरहेथ्यो। म साह्रै दिगदार हुन थालेँ। हरेक कालो बादलमा चाँदीको घेरा हुन्छ भने जस्तै भाइ बहिनीले पढ्दा मैले उनीहरूको पढाइमा आफ्नो सपना चाहिँ देखिरहेको थिएँ। बहिनी राम्रोसँग पढिरहेको थिएँ। उनको प्रगतिबाट म प्रसन्न थिएँ। भाइहरू कुसाङ र पासाङलाई पनि लाइनमा लगाउन मन लागिरहेको थियो। भारतको मैसुरमा कुसाङ र पासाङलाई लामा पढाउने कुरा भयो। त्यहाँको सबै परिस्थिति बुझ्ने, थाहा पाउने काम काइँला बुबाले मिलाउनु भयो। उताबाट आउने लामाहरू फर्किँदा हाम्रा दुई भाइ पठाउने घरायसी निर्णय भयो। फिन्जो फिन्जोकी दिदी छोटी जेठामामाको छोरा लाक्पा गेल्बु अहिले लोपेन लाक्पा र मेरा दुई भाइ गरी 6 जना जाने भए। उनीहरूसँग अन्य 2 जना सहयोगी पनि जाने भए। त्यो बेला भाइ कुसाङले जान मानेका थिएनन्। उनलाई लुगा पैसा दिएर फकाए। भाइहरू 9 दिनपछि मैसुर पुगेको खबर आयो। भाइहरूको एडमिसन भएको सुनेपछि झन् मन आनन्दित भयो। किनभने बल्ल उनीहरूले पढ्ने वातावरण पाए। बहिनीले त मिहिनेत गरेर राम्रोसँग उन्नति गरिरहेकी थिइन् पढाइमा। यिनै भाइ बहिनीको पढाइको संसार राम्रो भएको देखेर मन ढुक्क हुँदै गयो। सबैतिरबाट चोट दुःख र खिन्नता पाइरहेको मलाई भाइ बहिनीको पढाइले दुःख र सुख र सन्तोष दिन थाल्यो। म गाडीको मुद्दामामिलाई झेलिरहेकी थिएँ। देशभरि पूरा द्वन्द्व फैलिएको थियो। जथातथै वातावरण नराम्रो थियो। कुन बेला कहाँ के हुन्छ टुङ्गो नभएको डरलाग्दो जमाना थियो। मैले फेरि 17 लाख तिरेर सिज गरिएको गाडी झिकेँ। अनावश्यक हल्ला भएको थियो। मलाई उठ्नै दिनु हुँदैन भन्ने एउटा समूह थियो। मैले गरेको आर्थिक प्रगतिले अरूलाई पो असर पारेछ। त्यही भएर लडेपछि उठ्नै नदिने सोचाइले केही व्यक्तिहरू मेरा विरुद्ध काम गरिरहेथे। मेरा विरुद्ध जहाँसुकै बोल्दै सुनाउँदै र भन्दै हिँडेका थिए। गाडी निकालेपछि म आफै कुदाउन थालेँ। मेरो बारे जताततै नकारात्मक कुरा फैलाएको हुनाले प्रहरीले बढी नै चेक गर्थ्यो। सोध्दै नसोधै चासै नलिए हुने कुरामा पनि मेरो बढ्दै केरकार हुन्थ्यो। म अलिक तनावमा हुन्थेँ। छेकनको काम गर्न डर थियो। म सामान्य ट्रिपको काम गरी जेनतेन खर्च तानिरहेको थिएँ। जीवनमा आशा कम थियो। चारैतिर निराशा मात्रले घेरिरहेको देख्थेँ म आफूलाई। मानिसहरू राम्रो सल्लाह दिन पाउँदिनथे। कुरा बुझेर सघाउने, राम्रो उपाय बताउने समाज पाइरहेको थिएन। म एक्लै आफ्नै आत्मबलले मात्र गाडी कुदाउँदै समय कटाइरहेको थिएँ। श्रुति सम्वेगमा यो वाचनलाई मैले 331 पृष्ठमा ल्याएर आज रोकेको छु। गम्बु शेर्पाको आत्मकथा फर्किएका पाइला। गम्बु शेर्पा गाउँबाट निकै दुःख गर्दै सङ्घर्ष गर्दै आउनुभएको र एउटा आफ्नो स्तर बनाइसक्नु भएको थियो। आर्थिक अवस्था पनि राम्रो भएको थियो, तर अहिले आजको श्रृङ्खलामा आइपुग्दा आर्थिक अवस्था चौपट जस्तै भएको छ। अब के होला त? आउँदो श्रृङ्खलामा, 11 श्रृङ्खलामा गम्बु शेर्पाको आत्मकथा फर्किएका पाइला लिएर फेरि आउनेछु। आजलाई यसको वाचन यति नै। श्रुति सम्वेकबाट प्राविधिक साथी सङ्घर्ष विष्ट र म अच्युत घिमिरी बिदा हुन्छौ। नमस्कार, शुभरात्रि।